तफसीर देखेंगे आयत 138 से। वजावसना भी बनी इसराइल अल बहर, और हमने पार उतार दिया बनी इसराइल को दरिया के। अब आगे जो बात है वो बिल्कुल सिंपल सी है। हमने पिछले सबक में देखा कि फिरौन डूब गया, और फिरौनी कल्चर कुछ अरसा तो रहा, लेकिन उसके बाद आहिस्ता आहिस्ता उसकी धाक ख़त्म हुई। यहाँ से मूसा अलैहिस्सलाम की ज़िंदगी का अगला दौर शुरू होता है, जहाँ फिरौन ख़त्म है और बनी इसराइल का तस्करा शुरू। आप कह सकते हैं कि मूसा अलैहिस्सलाम की नबूवत का एक मकसद हासिल हो गया, और वो क्या था कि बनी इसराइल को फिरौन के चुंगल से आज़ाद करना। अब दूसरा मिशन शुरू हो रहा है, और वो क्या कि अब इस कौम की तरबियत की जाए, तौरात मिले। तो अब समझ लें कि मिस्र से बाहर आ चुकी है बनी इसराइल। वजावजना, और जावजा का लफ्ज़ पीछे हम पढ़ भी चुके हैं, जीम बौजा से है, जवाज लफ्ज़ इसी से पार उतरना यानी दरिया को पार कर देना। वजावजना भी बनी इसराइल अल बहर, हम का लफ्ज़ इधर बहुत ही काबिल गौर है। अल्लाह कहते हैं हमने बनी इसराइल को दरिया के पार किया, यानी वही दरिया जिसमें फिरौन डूब गया, बनी इसराइल उसमें से पार लगे। तो कैसे लगे? अल्लाह के हुक्म से लगे। ये कौन सा बहर था? ये बहरे अहमर है, जिसको आज के दौर में रेड ओशन या रेड सी कहते हैं। इसको अबूर किया। कहते हैं कि इसके आगे तांबे की मादनियात थी, यानी कॉपर की माइंस थी, जहाँ बनी इसराइलियों ने छौनियाँ बनाई थी, और उसके पास एक बुत खाना था जहाँ मंदिर भी था। एक बुत था चांद देवी का बुत, जिसको कहते थे मून गॉडेस कहते हैं। वहाँ से ये गुजरे बनी इसराइल, जब वहाँ से गुजरे तो क्या हुआ? फ़अतऊ अला कौमी याकुफून अला असनामिल लहुम, तो गुजरे एक ऐसी कौम से जो मगन बैठे थे अपने बुतों की इबादत में। इमेजिन करें ज़रा, आप कहीं से निकले, इतनी बड़ी अल्लाह की कुदरत की निशानी देख चुके, कुछ ना कुछ असर तो दिलों पे इनके हुआ होगा ना। आज सोच के रहता कि हाय दरिया फटा, फिरौन डूबा, लोग पार हुए, कितनी बड़ी अल्लाह की कुदरत की निशानी थी, तो दिल नरम होता है ना। लेकिन वही बात कि मिजाज जब बदल जाते हैं कौमों के, तो उसके बाद बड़ी बड़ी निशानियां भी उनकी आंखों पे पड़े हुए पर्दों को हटा नहीं सकती। कहते हैं कि बनी इसराइल के साथ मूसा अलैहिस्सलाम जब वहां से निकले तो समंदर के पार आ गए, दूसरी तरफ आए तो देखा कि एक कौम एक बुत या अपने कुछ बुतों के ऊपर बैठी हुई थी। ये कौन सी जगह थी? इसके बारे में रिवायात में कुछ नाम आते हैं। बास कहते हैं कि जगह का नाम था मफका, मीम फा काफ हा, हा जो होती ना गोल हा। यहाँ मिस्रियों का एक बहुत बड़ा बुतखाना था, आज भी इसके असरात जजीरा नुमा के जनूब मगरबी इलाके में पाए जाते हैं। कदीम ज़माने से सामी कौमों की चांद देवी का बुत था वहाँ, और जब वहाँ से गुजरे तो इन्होंने देखा कि लोग तो एक बड़े खूबसूरत चांद की शक्ल के बुत की पूजा कर रहे हैं। तो आप देखिए कि जाहिर परस्त लोगों का हाल क्या है। गैब में छुपे हुए रब की इतनी बड़ी कुदरत की निशानी देखने के बावजूद, मौजज़ा देखने के बावजूद फिसल गए। चमकता हुआ खूबसूरत रंग रौनक वाला मज़हब देखा कि एक बुत है, रंग है, आगे रौनक है, फूलों की माला है गले में, एक बड़ा खूबसूरत माहौल है। और पीछे बात हुई थी कि शिर्क के साथ रंगरेजी बड़ी होती है, पान छालिया का इस्तेमाल और खुशबुएं और एक अच्छे कपड़े, चमक दमक। जाहिर परस लोग होते हैं, उनको इबादत के नाम पे ये सारा कुछ बड़ा अच्छा लगता है। जब इन्होंने देखा कि लोग अपने बुत के ऊपर बैठे हैं तो कालू कहने लगे, या मूसज अल्लना इलाहन कमा लहुम आलिहतुन, ए मूसा बना दीजिए हमारे लिए भी एक ऐसा ही इलाह जैसा कि इनका। ज़रा सोचे मूसा के दिल पे क्या गुजरी होगी, हाँ मेरे हाल दिल टूट के कितने टुकड़े हो चुका होगा। ये नहीं कहा कि ए मूसा जो तेरा रब है, जिसकी हम इतनी कुदरत देख चुके, अब बताओ वो हमसे क्या चाहता है, अब हम क्या करें, हमारी ज़िंदगी का मकसद क्या है, कैसे है। इसके बरक्स ज़ाहरी चीज़ों में आया और स्टैचूज़ में आ गया, खूबसूरत चीज़ों में आ गया, और इस तरह की चीज़ों में आके कहने लगे कि हमारे लिए भी एक ऐसा ही खुदा बना दो। आज हम तो कहते हैं कितने अहमक थे, सोचने में बड़े स्टूपिड लग रहे हैं ना कि कैसी बात करते हैं। लेकिन आप ज़रा अमली ज़िंदगी पे आज के मुसलमान को देख लें, उसको भी तो ऐसे ही चमकते हुए बहुत अच्छे लगते हैं ना, ऐसी ही तस्वीरों के सामने घंटों बुत बन के बैठे रहते हैं। देखिए बुत वो होता है जिसके लिए आप बैठे रहे, या किफून के लफ्ज़ को देखें, जम के बैठना, जब बैठ जाए तो बच्चा भी रोता रहे तो रोता रहे, हिले नहीं, इतने महव हो गए, इतना उसमें गर्क हुए कि वो चीज़ें आपको इतनी प्यारी लगने लगी। और जब बंदे को एक दफा मुशरिकों के तरीके अच्छे लगने लग जाते हैं ना, तो असर उसका जरा देर से ही जाता है। और टेंपल्स में डांसेस भी होते हैं, और ये बाज लोगों ने तो राग रंग के नाम पे भी रक्स और गाने और क्या कुछ रख दिया। कुछ और ना मुसलमान कर सका तो उसने कवाली के साथ तालियां पीटनी शुरू कर दी, और कहीं उसको क्लासिकल डांस का नाम दे दिया और कहीं कुछ रख दिया। और इस कौम ने भी मूसा का दिल तोड़ दिया कि मूसा एक खुदा जरा हमारा भी बना दो। दिल चाह रहा होगा पत्थर लेके इनके सर पे मारो, इतनी मोटी अकल के ये लोग हैं। काल इन्नकुम कौमुन तजहलून, लेकिन पी के रह गए। बस एक जुमला बोला कि तुम तो जाहिल कौम हो, तुम्हारी अकल सीधी नहीं होगी। देखिए अल्लाह ना करे को पूरा कुरान पढ़ने के बाद भी कहे कि अच्छा बता दें फिर हम भी कोई दरगाह बना के बैठ जाएं, हम भी कोई कब्र बना के जरा उस पर बैठ जाएं पूछने उसको, तो उस्ताद के दिल पे क्या गुजरेगा। हाँ, किस तरह कौमें नबियों को सताती थी। इसीलिए अल्लाह के नबी ने फरमाया कि सबसे ज्यादा मूसा सताए गए अपनी कौम के हाथों। मूसा उनको दलील से समझा रहे कि इन्नहा उलाई, बेशक ये वो लोग हैं, मुतबरुम मा हुम फीही व बातिलु मा कानु यामलून, जिस काम में वो लगे हुए हैं वो तबाह होने वाला है और बातिल है वो जो कुछ कर रहे हैं। समझाया, कोशिश की कि देखो क्या अकल की बात करते हो, क्या बेकली की बातें करते हो, ये तो तबाह हो जाएंगे, ये इतने गलत काम कर रहे हैं। यहाँ लफ्ज़ जो है ना मुतबरुन, ये तबार से है, अत्तबार अलहलाक के मानों में आता है, मुतब्बरुन मुहलकुन के मानों में। टूटे हुए बर्तनों को मुतब्बिर कहते हैं, कभी कोई प्लेट कोई चीज़ कोई कप टूटा हो तो उसकी छोटी छोटी किरचियाँ जो टूटती हैं ना वो उसको मुतब्बर कहते हैं, किरचियों के मानों में। यानी ये तो खुद भी तबाह होंगे, तुम भी इनकी बातें करके तबाह होना चाहते हो, तुम भी चाहते हो कि तुम्हारे साथ इस तरह की बातें हों और तुम ये करो। अब देखिए कि बनी इसराइल के जिस्मों ने तो हिजरत कर ली थी, लेकिन इनके दिल अपने आकाओं के तरीकों की तरफ अभी तक माइल थे। अभी दिल से गुलामी को तोड़ा नहीं था, दिलों से साथ नहीं हुए थे। एक होती है फिजिकल स्लेवरी, जिस्मानी कैद, वो आसान है, किसी ने पैसे दे के आपको आजाद कर दिया आप आजाद हो गए। लेकिन जो मेंटल स्लेवरी होती है ना, जो जहनी गुलामी है, उससे निकलना बहुत मुश्किल होता है। आज आप देखिए कि मुसलमानों ने कितनी स्ट्रगल करके आज से तकरीबन 60-62 साल पहले पाकिस्तान को आज़ाद करवा लिया। अल्हम्दुलिल्लाह जिस्मानी गुलामी तो ना रही, लेकिन आज भी आपको जहनी गुलामी दिखती है। जब आप दूसरों के झंडों के कपड़े बच्चों को पहनाएं, जब उनके तौर तरीके आपको अच्छे लगें, तो फिर आप सोच सकते हैं कि क्या वो इस्लाम हो सकता है। जब लोगों को अपने आकाओं के तौर तरीकों की क्रेविंग हो और वो उन्हीं के तरीकों को कामयाबी की चीज़ समझें, इबादत में रंगीनियां तलाश करना शुरू कर दें, तो याद रखिए कि शिर्क के दरवाजे खुल जाते हैं। आज हमने भी तो दीन के नाम पे चंद लफ्ज़ बोल दिए, चरागा, जुलूस, जलसे, चिल्ले, रंग और रूप की महफिल, राग रंग, हैं ये नाम दीन के ऊपर। आज मुझे अच्छी तरह याद है कि पाकिस्तान के कई सीधे साधे बड़ी उम्र के लोग वो बड़े तपाक से राग रंग का प्रोग्राम देखते हैं, जिसमें क्लासिकल किस्म के गाने और सॉन्ग्स होते हैं, और किसी को नहीं पता कि इसमें म्यूजिक है इसमें ठीक है नहीं। कवालियां करने कराने सुनने सुनाने वाले बहुत सारे हैं। बच्चा पैदा हुआ कवालियां करवा लो, और वो कोई गुना समझ के करते हैं, वो सवाब समझ के करते हैं। लोगों के पास ऐसे आज भी मैंने तो शायद जहाँ भी देखा है कि कभी कोई ऐसे प्रोग्राम होते हैं कोई ना कोई कोई प्रोग्राम। एक दफ़ा मैं गुजरते हुए कहीं मेरी नज़र पड़ी थी, एक बहुत बड़ा पोस्टर जो था वो लगा हुआ था, गालिबन महफिल सिमा और कुछ इस तरह की बात, और शहर के बड़े बड़े लोग होते हैं जो उनको करते हैं। बल्कि बाज़ जगह तो मैंने मस्जिदों के अंदर ऐसे ऐड देखे हैं। अल्लाह की बना, ये कौन सी यकजहदी है कि आप गुनाह की चीज़ों को तो प्रमोट कर लें और दीन की चीज़ों को ना करें। तो याद रखिए, जब इबादत को इंजॉयफुल करना चाहते हैं ना, कि बस खूबसूरत हो, लोगों को मज़ा आए और अच्छा भी लगे, तो फिर ऐसे लोग जो हैं वो आज़ाद होके भी आज़ाद नहीं होते। वो आज़ाद होकर ये समझ रहे थे कि हमें हर काम की आज़ादी मिल गई, तो ऐसे लोग जिनके दिलों में दुनिया की मोहब्बत पड़ी होती है, वो अल्लाह को खुश करने की बजाय दीन के नाम पर भी वही काम करते हैं जो लोगों को अच्छे लगते हैं। ज़रूरी नहीं होता कि इबादत का जो तरीका लोगों को अच्छा लगता है वो अल्लाह को भी अच्छा लगे। इसी तरह अल्लाह के बताए हुए तरीके भी ज़रूरी नहीं होते कि आपके लोगों को पसंद आए। तो ज़रूरत है इस बात की कि एक इंसान हर वक्त इस चीज़ की ख्वाहिश में रहे कि अल्लाह مجھ سے دین کے نام پہ وہ کام کرانا جو تجھے پسند ہے. میں اپنے لیے ایک دعا اکثر کرتی ہوں جو میں نے بہت سارے ساتھیوں کو دیکھ کر آبزرو کیا, اور وہ کیا کہ اللہ دنیا کے نام پہ تو حقیقت میں بہت سارے لوگ گمراہ تھے اور بہت سارے گمراہی سے پلٹ کے آتے ہیں نا. ہم میں سے ہر ایک کہیں نہ کہیں سے دنیا سے دھکے کھا کے آتا ہے نا دین کی طرف, لیکن اے اللہ ہمیں دین کے نام پہ گمراہ نہ کرنا, کیونکہ دنیا کی گمراہی کا علاج دین میں ہے. ماشاءاللہ آپ قرآن پڑھ رہے ہیں, دنیا کے نام پہ جو گمراہیاں تھیں وہ دور ہو گئی, لیکن جب کوئی بندہ دین کے نام پہ گمراہ ہو جاتا ہے تو پھر تو اللہ ہی نکالے تو نکلے گا. وہ ماننے کو تیار نہیں ہوں گے, وہ اپنی بات کو پورے یقین سے آپ کے سامنے کریں گے کہ یہی درست ہے. اس لیے ہر بات سن کے ماننے والی نہیں ہوتی. میں بھی جو یہاں بات کرتی ہوں, جب تک آپ کا دل نہیں ٹھکرا, جب تک آپ کو دلیل نہیں ملتی, مت مانیے. لیکن میں پورے یقین سے کہہ سکتی ہوں کہ جو بات میں آپ کو کہتی ہوں, میرا دل اس پہ مطمئن ہوتا ہے کہ میں قرآن اور حدیث سے ہٹ کے آپ کو کچھ نہیں کہتی. اس لیے قوموں کا مزاج یہاں بتایا گیا کہ کیسے نبیوں کو ستاتے تھے. مزید حضرت موسیٰ علیہ السلام نے ان کے لیے ان کی بات کی, قال اغیر اللہ ابغیکم الہم, کیا اللہ کے سوا اب کوئی اور الہ ڈھونڈو تمہارے لیے؟ کیا پہلا الہ فیل ہو گیا نعوذ باللہ؟ کیا وہ تمہاری باتوں پہ پورا نہیں اترا؟ وہ تم اس کو ریجیکٹ کرنا چاہتے ہو؟ کیا بے ایک تمہیں پتھر کا یا لکڑی کا بت بنا کے رکھ دوں؟ وہو وفضلکم علی العالمین, حالانکہ اس نے تم کو فضیلت دے دی جہان والوں پہ. کتنے خوبصورت طریقے سے آپ دیکھیے دلائل پیش کر رہے ہیں کہ کوئی وجہ تو بتاؤ آخر اس خدا کو چھوڑ کے دوسرے کو بنانے والی. تمہاری کس امید پہ یہ خدا پورا نہیں اترا؟ تمہاری کون سی دعا اس نے پوری نہیں کی؟ تمہارا کون سا کام اس نے نہیں دیکھا؟ آخر تم کیوں کسی اور کی طرف جانے لگتے ہو؟ انسان جب ایک راستہ چھوڑ کے دوسرے پہ جاتا ہے اس کی کوئی وجہ ہوتی ہے نا. ٹریفک بلاک تھا, سڑک ٹوٹی ہوئی تھی, غلط سڑک پہ پڑ چکے تھے. ان تینوں چیزوں کو لے آئیے دین کے نام پہ. ٹریفک بلاک ہو تو کیا پھر راستہ چھوڑ کے اپنا راستہ چھوڑ دیں گے؟ نہیں چھوڑیں گے. خوشی ہے تنگی ہے, جگہ ملے نہ ملے, حق کے اوپر ہی رہنا ہے ہم نے. سڑک ٹوٹی ہوئی ہے, کیا قرآن اور سنت اتنی ناہموار چیز ہے کہ جس کو چھوڑ کے انسان چھوٹی چھوٹی پگ ڈنڈیوں پہ چلا جائے؟ اس لیے ہمیشہ اپنے لیے اس چیز کی تڑپ رکھا کریں کہ اللہ اگر اب ہمیں تیری پہچان ہو گئی, ہم نے شعور کی سطح پہ اس کتاب کی روشنی میں تجھے پہچان لیا, تو مرتے دم تک ہمیں اس سے نہ توڑنا. یہ قرآن یہ کتاب ہر ایک کے پاس ہے الحمدللہ. ہر ایک اپنے حساب سے اس کو کہتا ہے کرتا ہے, لیکن جب تک اس کو سمجھ کے ہم نہیں پڑھیں گے ہم تو اس کے الفاظ کو بھی صحیح طرح ادا نہیں کر سکتے. بعض لوگ قرآن کے لفظوں کے اوپر اتنی بحث کرتے ہیں, اس کی سمجھ نہ سمجھ آنے کی وجہ سے اتنا کھو جاتے ہیں کہ وہ دوسری چیز کرنا ہی نہیں چاہتے. کئی ساتھی ادھر آتے ہیں, آپ لوگ تو ماشاءاللہ بیٹھے ہوئے ہیں نا, جب باہر لوگ رجسٹریشن کے لیے آتے ہیں تو کئی لوگ کہتے ہیں نہیں ہمیں صرف تجوید سیکھنی ہے, اور بات صرف تجوید ہی کر کے جانے کے لیے جاتے ہیں کہ نہیں بس ہم قرآن پہلے ٹھیک پڑھ لیں پھر اگلی باتیں سمجھیں گے. کیوں؟ کہ کچھ دینداروں نے یہ خیال دے دیا کہ جب تک تم کچھ علوم نہ سیکھ لو گے تب تک تم قرآن کو ہاتھ نہیں لگا سکتے. تو کہتے ہیں کہ بے ادبی ہو جائے گی, غلط پڑھ دیں گے اور پتہ نہیں صحیح نہیں, اس لیے ہم قرآن کی تفسیر نہیں پڑھتے. مجھے اتنی حیرت ہوتی ہے, میں کہتی ہوں قرآن پڑھنا کس لیے؟ دیکھیے آپ میں سے کوئی بھی لائسنس لینا چاہتا ہے گاڑی چلانے کا تو وہ بک کیوں پڑھے گا کہ گاڑی چلانی آ جائے؟ ہم سب کھل کے اس بات کو سمجھ لیں کہ قرآن کو صحیح طرح سے پڑھنا کیوں پڑھنا ہے, کہ زندگی گزارنی آ جائے. اور جو صرف قرآن کو تجوید سے پڑھنے ہی کے اوپر اتنا فوکس کرے کہ اس کے لیے قرآن کو چھوڑ دے, تو پھر آپ سوچیں کہ وہ تو ایسا ہی ہے کہ گاڑی چلانے کے بجائے صرف کیٹلاگ ہی کو لینا چاہتا ہے. تو اس وقت موسیٰ علیہ السلام کے ذریعے سے یہ بات ہمارے سامنے آ گئی کہ اللہ کو پانے کے بعد اس کو چھوڑنا انسان کی جہالت کی علامت ہے. اب موسیٰ علیہ السلام ان کو یاد دلا رہے ہیں کہ دیکھو وہ رب جس نے تم پہ کیا کچھ نہ کیا, وَإِذَ أَنْجَيْنَاكُمْ مِنْ آلِ فِرْعَوْنَ, اور یاد کرو وہ وقت جب ہم نے نجات دی تم کو فرعونیوں سے, يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ, جو چکھاتے تھے تم کو برا عذاب. بھول گئے وہ دن کہ جب ماؤں کی گودوں سے ان کے بچے لے لیے جاتے تھے؟ وہ فرعونی کلچر تھا جنہوں نے تمہاری نسلوں کو لے لیا. کیا تم دوبارہ اسی کلچر کے اندر جانا چاہتے ہو؟ کیا تم واقعی وہ نعمتیں اللہ کی بھول چکے ہو؟ یقتلون ابناءکم ویستحیون نساءکم, مار ڈالتے تھے وہ تمہارے بیٹوں کو اور زندہ چھوڑتے تھے تمہاری بیٹیوں کو. ایک لفظ ہوتا ہے قاتلا یا قتلا, یہاں قتلا یقتلو, ٹکڑے ٹکڑے کرنا, چاپنگ کے معنوں میں. بتایا کیا جا رہا ہے کہ دیکھو کہ وہ وقت یاد کرو جب تمہاری گودوں سے لے کے تمہارے بچوں کا قیمہ کیا جاتا تھا، ان کو قتل کیا جاتا تھا، اور تمہاری بیٹیوں کو زندہ چھوڑا جاتا تھا، تمہاری عورتوں کو کھلا پیش کیا جاتا تھا کہ آؤ دیکھو ان سے تو ہم اپنی حوس پوری کریں گے۔ وَفِي ذَلِكُمْ بَلَاءٌ مِّن رَّبِّكُمْ عَظِيمٌ، اور اس میں تمہارے رب کی بہت بڑی آزمائش تھی۔ بھول گئے وہ وقت، نسلیں تمہاری انہوں نے لے لی، تو ان کے جسم، ان کے دل، ان کے دماغ انہوں نے لے لیے، کیا تم پھر اسی کلچر کے پیچھے بھاگو گے؟ پھر تم اسی دنیا میں جینا چاہتے ہو؟ اب اس کے بعد وادی تیخ کے حالات ہیں، بالکل یہ سورت بقرہ کے واقعات کی تکرار ہے، اس لیے انہی باتوں کو سامنے رکھتے ہوئے ان کو سنتے جائیں گے تو انشاءاللہ تعالی بات جو ہے وہ اچھی طرح سمجھ آئے گی۔ کا وواعدنا موسیٰ 30 لیلتن، اور ہم نے موسیٰ علیہ السلام سے وعدہ لیا 30 راتوں کا۔ 30 جو ہے نا 30 کو کہتے ہیں۔ اب ایسی قوموں کو اللہ تعالیٰ پھر ایسے حالات سناتا ہے کہ دیکھو ماضی کی قومیں جو گئیں ان کے حالات کیا تھے۔ اب یہاں سے بنی اسرائیل کی تربیت شروع ہونے والی ہے۔ پتہ کیا چل گیا کہ خاندان غلامہ بننے کے باوجود بھی یہ دین اور اسلام سے دور تھے، اللہ تعالیٰ نے اب ان کے لیے ہدایت کا انتظام کیا۔ مصر کی سبزیاں اور وہاں کے لذیذ پھل تو کھا چکے تھے، اب اللہ تعالیٰ ان کو ہدایت کی خوراک دینا چاہتے تھے، روحانی خوراک۔ اس کے لیے موسیٰ علیہ السلام کو نکالا وہاں سے۔ وَوَعَدْنَا مُوسَىٰ 30 لَيْلَةً وَأَتْمَمْنَاهَا بِعَشْرٍ، پس ہم نے موسیٰ علیہ السلام سے 30 راتوں کا وعدہ لیا، پھر اس کو 10 کے ساتھ پورا کیا، یعنی 10 اس میں بڑھا دی۔ پھر کیا ہوا؟ فَتَمَّ مِيقَاتُ رَبِّهِ، پس پوری ہو گئی میعاد اس کے رب کی۔ میقات کا روٹ وقت ہے، واو قاف تھا، 40 کو۔ اب یہاں تک صرف اتنی سی بات دیکھ لیں کہ اس میں دو تین باتیں۔ پہلی بات ہے کہ 30 راتوں کی بات تھی، پھر 40 پہ بات جا کے پوری ہوئی، ایسا کیوں ہوا؟ اللہ تعالیٰ کی یہ 7 بات کرنے میں ایک ایمان والے کو اتنی لذت ملتی ہے کہ وہ آنا ہی نہیں چاہتا واپس، وہ چھوڑنا ہی نہیں چاہتا۔ موسیٰ کو کہا 30 راتوں کے لیے آ جائیں، کیوں پہلے کہا؟ اس پہ ہم بات کر چکے ہیں، صرف دہرانے کے لیے بات بول رہی ہوں کہ وہ کام جو موسیٰ اب کرنے والے تھے اس کے لیے فوکس ہونا لازمی تھا۔ آپ اس کلاس روم میں بیٹھے اگر 7-10 چیزیں اور سوچ اور بول رہے ہوں گے اور لکھ رہے ہوں گے تو آپ کتاب کو جذب نہیں کر سکیں گے، مکمل یکسوئی چاہیے ہوتی ہے۔ اور اس کے لیے اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو طور پہ بھیجا اور نبی صلی اللہ علیہ وسلم کو ہرا میں بھیجا، اور آپ کو کہاں بھیجا؟ اس کلاس روم میں بھیجا۔ تو ہیں حقیقت میں آپ کے اوپر وہ کیفیت؟ کچھ یاد تو نہیں آتا یہاں بیٹھ کے؟ کوئی سوچ، کوئی فکر، کوئی غم، کوئی توجہ ادھر ادھر کی، سیل فونز، ہاں ہر ایک سوچے۔ یہ ایسی چیزیں ہیں کہ جو اللہ تعالیٰ ہمیں بار بار اس لیے شاید دکھاتے ہیں کہ ہم واقعی اپنا محاسبہ کر سکیں۔ پھر یہاں لفظ وعدنا کا جو لفظ ہے نا، آپ دیکھیں گے اگر واو پہ کھڑا زبر ہے تو وعدہ یوعدو، یہ ایک دوسرے کے ساتھ کمٹمنٹ کی بات ہوتی ہے، کسی کو نفع پہنچانے سے پہلے اس کا اظہار کر دینا کہ ہم تمہارے لیے فلاں کام کریں گے، اس کو عربی میں وعدہ کہتے ہیں۔ اللہ تعالیٰ نے 30 کے لیے بھیجا لیکن 40 ہو گئیں۔ بعض نے اس پہ بڑی عجیب و غریب باتیں کیں، اور وہ کیا تھی کہ موسیٰ علیہ السلام نے مسواک کر لی تھی 30ویں دن، تو اس کی سزا میں اللہ تعالیٰ نے 10 راتیں بڑھا دیں۔ ایسی کوئی بات نہیں ہے۔ اس سے یہ بات بہرحال پتہ چل جاتی ہے جو آپ کے متعلق ہے کہ اگر کورس اناؤنس ہو 1 سال کا تو 1.25 سال کا کیا جا سکتا ہے، دلیل موجود ہے۔ اور کورس ہو 1.5 سال کا اور اس کو کر دیں آپ 1.25 سال کا تو دلیل موجود ہے۔ موسیٰ کا تو دل نہیں چاہا 30 دنوں کے بعد جانے کو، آپ تو پتہ نہیں دن گن رہے ہوں گے۔ ہاں، اور میں آپ کا لیسن پلان آج بول رہی تھی تو مجھے لگا کہ ایگزیکٹلی الحمدللہ 1/3 حصہ ہمارے کورس کا ہو چکا ہے لیسنز کی بنیاد پہ، یقین آتا ہے؟ یعنی آپ 1/3 کور کر چکے ہیں اپنے سبق کا حصہ۔ جی آپ کہیے۔ یہی ہوگا آگے، دن بدن ہاتھوں سے پھسلے کا قرآن، اس لیے اس کے ساتھ اپنے دل کو لگا لیں، دعا کیا کریں۔ جب بھی کوئی ایسی آیتیں آتی ہیں نا فوراً کہا کریں کہ اللہ تعالیٰ موسیٰ کا دل نہیں چاہتا 30 دن کے بعد جانے کو، میرا بھی نہیں دل چاہ رہا۔ میں نے کوئی اپنے آپ کو روک تھوڑی لینا ادھر ہی، پھر آپ دیکھیں کہ یہ وہ چیزیں ہوتی ہیں جو انسان کے چپکے چپکے اللہ تعالیٰ سے بات کرنے کا ذریعہ بنتی ہیں. اللہ سے باتیں کرنا اگر آپ کو آ گیا نا تو خود ہی سیلف موٹیویشن ہوگی. پھر صبح اٹھ بھی جائیں گے, پھر آپ وقت سے پہلے بھی پہنچ جائیں گے, وقت کے بعد بھی اگر آپ کو رکنا پڑا تو آپ خوشی محسوس کریں گے. پھر آپ انچوں کے ساتھ نئی چیزوں کو ناپتے, پھر منٹ اور سیکنڈز نہیں گنتے اپنے کہ ایک گھنٹے کی بات ہے تو ایک گھنٹہ رکھنا ہے اور آدھا نہیں کرنا. تو بہرحال موسیٰ علیہ السلام نے 40 راتیں وہاں اللہ تعالیٰ کے ساتھ راز و نیاز کیے, عبادت کی. کتابوں کا بوجھ اٹھانا کوئی آسان نہیں ہوتا, اس کے لیے راتوں کو مجاہدے کرنے پڑتے ہیں, اللہ سے بات چیت کرنی پڑتی ہے. اور نبی خاص طور پہ لوگوں کو دین کی طرف بلانے والے ہوتے ہیں, اگر ان کا ہی تعلق اللہ تعالیٰ کے ساتھ کمزور ہوگا تو وہ دوسروں کو کہاں سے دیں گے. بالکل اسی طرح اگر کل آپ ایک اچھے استاد بننا چاہتے ہیں نا تو آپ کو صرف کتابیں نہیں رٹنی, تفسیریں پڑھ پڑھ کے آپ نہیں سنا سکتے لوگوں کو, دوسروں کی کہی سنی باتیں بول کے آپ کبھی بھی نہیں سنا سکتے جب تک وہ آپ کے اندر سے نہ نکلیں. جیسے ایک اندر کی صحت ہوتی ہے نا, سکن گلو کرتی ہے, اور ایک سکن کے اوپر کوئی رنگ لگا لیتے ہیں, دونوں میں جو فرق ہے وہی فرق اس استاد میں ہے جو دوسروں سے سن سنا کے بیان کر دے, اور ایک وہ ہے جو اندر سے لے کے آتا ہے. تو موسیٰ علیہ السلام نے پہلے اس بات کو اپنے دل پر لیا اور اس کے بعد پھر دوسروں کو دیا, تو دل سے جو بات نکلی وہ دل تک گئی. جانے سے پہلے کیا کیا؟ وقال موسیٰ لأخیہ ہارون اخلفنی فی قومی واصلح ولا تتبی سبیل المفسدین. اور موسیٰ علیہ السلام نے جاتے وقت اپنے بھائی ہارون سے کہا کہ میرے نائب بن کر رہنا میری قوم میں, اور اصلاح کرتے رہنا, اور مت چلنا مفسدوں کے راستے پہ. کتنی پیاری بات پتہ چلی کہ کہیں جائیں تو پیچھے کسی ایک کو بڑا بنا کے جائیں جس کی ذمہ داری ہو, پھر دوسری بات اس کو کلیئر انسٹرکشنز دے کے جائیں. تیسری بات موسیٰ کی اس ایک جملے سے پتہ چلتی ہے کہ جوں ہی لیڈر ہٹتا ہے فسادیوں کو سر اٹھانے کا موقع مل جاتا ہے, فتنے سر اٹھاتے ہیں. اللہ کے نبی کے دنیا سے جاتے ہی فتنے اٹھے, کہ ایک وہ وقت بھی آ گیا کہ ابن مسعود غالباً کہتے ہیں کہ ہماری حالت ہو گئی تھی اس کشتی کی طرح جو بغیر کسی نا خدا کے چل رہی ہو سمندر میں, تھپیڑوں کی طور پہ. تو ایک اچھا لیڈر جانتا ہے. اور اگلی بات اس سے یہ بھی پتہ چلتی ہے کہ موسیٰ کو اپنی قوم کا مزاج خوب پتہ تھا. ابھی فرعون سے نکلے نہیں ہیں پوری طرح تو ایک بچھڑا بنانے کی خواہش کرنے لگے, تو جب موسیٰ یہاں سے چلا جائے گا ذرا رنگ ہٹے گا اس کا تو ساتھ انہوں نے عجیب و غریب باتیں کرنی ہیں. واقعی موسیٰ کا یہ خدشہ سچا تھا. موسیٰ کہہ کے گئے تھے 30 دن میں آ جاؤں گا, 30 دن سے جب اوپر ہوئے 31واں دن ہوا, 32واں, 33واں, تو کہنے لگے موسیٰ بھول گیا اور اس کا رب بھی بھول گیا ہم کو. بعض نے خبریں کی موسیٰ فوت ہو گئے ہیں. یہ آگے آپ پڑھیں گے انشاءاللہ تعالیٰ. اسی لیے جب نبی صلی اللہ علیہ وسلم کی وفات ہوئی تو حضرت عمر رضی اللہ عنہ نے غم کے مارے کہا کہ نبی صلی اللہ علیہ وسلم فوت نہیں ہوئے, بلکہ ان کے بارے میں وہی معاملہ جو موسیٰ کا بنی اسرائیل کے معاملے میں تھا, کہ بنی اسرائیل یہ سوچ رہے تھے کہ موسیٰ چلے گئے یا فوت ہو گئے, لیکن 40 دن کے بعد واپس آ گئے تو اللہ کے نبی بھی واپس آئیں گے. تو اس سے کیا پتہ چلتا ہے کہ قوموں کے مزاج سے نبی جو ہوتے ہیں وہ بہت ہی اچھی طرح آگاہ ہوتے ہیں. انہوں نے بڑے اچھے طریقے سے دیا. یہاں یاد رکھیے وہی بات کہ ہارون علیہ السلام عمر میں 3 سال بڑے تھے موسیٰ سے, تقریباً 3 سال بڑے تھے, لیکن منصب رسالت میں اللہ تعالیٰ نے موسیٰ کو چنا. کیوں؟ کہ موسیٰ کی پرسنالٹی اسٹرانگ تھی. علم جتنا بھی زیادہ ہو, تقویٰ بھی بعض دفعہ بہت ہوتا ہے, لیکن لیڈرشپ کوالٹیز کے بغیر انسان انسانوں کے گروہوں کو نہیں چلا سکتا. اس لیے جس بندے کو دین کے لیے کارآمد بننا ہے اس کو اپنے اندر لیڈرشپ کوالٹیز پیدا کرنی پڑیں گی. اور لیڈرشپ کوالٹیز کو باہر سے نہیں آتی, یہ بھی اندر سے آتی ہیں. اندر ایمان گہرا ہوگا, تقویٰ ہوگا, اللہ سے تعلق ہوگا, اپنی بات کا یقین ہوگا, تو یہ سب کچھ ہو جائے گا جس کی ضرورت وہاں آ کے پڑتی ہے. موسیٰ علیہ السلام یہ ساری باتیں کرتے کراتے ولما جا موسیٰ لمیقاتنا, اور جب موسیٰ پہنچے ہمارے مقرر کیے ہوئے وقت پر, یعنی وقت پہ آئے, دیر سے نہیں آئے, اور اسی وقت پہ آئے جب اللہ تعالیٰ نے ان کو وقت دیا تھا, پکارا تھا, اب آ گئے. وکلمہ ربہ, اور گفتگو کی ان سے ان کے رب نے. اب یہاں سے موسیٰ کا دوسرا دور شروع ہو رہا ہے, اب رب سے باتیں ہوں گی. اور اللہ تعالیٰ ان کو یہ چیزیں بتانا چاہتے تھے کہ اب آپ نے اس قوم کے ساتھ آگے کیا معاملہ کرنا ہے. قال ربی ارینی انظر الیک, کہے میرے رب مجھے بتا, دکھا مجھ کو کہ میں تجھے دیکھوں, کوئی طریقہ بتا کہ میں تجھے دیکھ سکوں, تجھے دیکھنا چاہتا ہوں. قال, اللہ نے فرمایا, لن ترانی, تو ہرگز مجھے نہیں دیکھ سکتا, کیونکہ اللہ تو ایک نور ہے اور نور کو کون دیکھے؟ سورج کی طرف نہیں کوئی نظریں ڈال سکتا تو اللہ کی ذات کو کوئی کیسے دیکھے گا؟ کہا تم نہیں دیکھ سکتے. اس سے پتہ چلا کہ اس دنیا میں اللہ کو کوئی نہیں دیکھ سکتا. یہاں دیکھیں لن ترانی، آپ مجھے نہیں دیکھ سکتے، مطلب کیا ہے کہ اللہ کو دیکھنا ناممکن نہیں ہے. لیکن آج کے دور میں ان حالات میں جس نے یہ دعویٰ کیا یا مطالبہ کیا وہ نہیں دیکھ سکتا، قیامت کے دن دکھائے گا اللہ تعالیٰ. یہاں لفظ لن ترانی کی جگہ لن اورا کہا جاتا اگر یہ بات ہوتی کہ تم مجھے دیکھ ہی نہیں سکتے. اللہ تعالیٰ کو دیکھنے کی تمنا موسیٰ نے کی، یہی تمنا اس قوم کے 70 سرداروں نے بھی کی تھی جو پیچھے ہم پڑھ چکے. فرق ہے نا دونوں میں. موسیٰ کا دیکھنا محبت کا دیکھنا تھا، جیسے ہم کسی کو کہیں کہ میں آپ کو دیکھنا چاہتی ہوں یا میں آپ کو دیکھوں گی، اور ایک کوئی کہ دیکھوں گی میں آپ کو، تمہیں تو میں اچھی طرح دیکھوں گی، فرق ہے نا. تو طلب میں فرق ہوتا ہے، اسی لیے معاملہ بھی مختلف ہوا. جب بنی اسرائیل کے سرداروں نے کہا کہ ہم دیکھنا چاہتے ہیں آپ کو، تو اللہ تعالیٰ نے ان کو مار دیا، پیچھے واقعہ گزر چکا ہے، سارے مر گئے. لیکن جب موسیٰ علیہ السلام نے یہ مطالبہ کیا محبت میں، پیار میں، تو اللہ تعالیٰ نے کہا قال لن ترانی ولکن انظر الی الجبل، چلیے اگر آپ دیکھنا ہی چاہتے ہیں ایک تجربہ کر لیں کہ آپ پہاڑ کی طرف دیکھیں. فإن استقر مكانه فسوف ترانی، پھر اگر یہ اپنی جگہ پہ قائم رہا تو آپ بھی مجھے دیکھ لیں گے. یعنی بجائے اس کے کہ میں اپنی حجاب کو آپ کے سامنے ہٹاؤں، میں فلاں پہاڑ کے اوپر سے اپنا حجاب ہٹاتا ہوں، اگر یہ پہاڑ مجھے برداشت کر گیا تو آپ بھی کر لیں گے. فلما تجلى ربه للجبل، پھر جب تجلی ڈالی اس کے رب نے پہاڑ پر، جعلہ دکا، تو اسے پاش پاش کر دیا، وخر موسیٰ صعقا، اور گر پڑے موسیٰ بے ہوش ہو کر. وہاں دیکھیے کہ وہ لوگ مارے گئے، یہاں موسیٰ صرف پہاڑ کو سیاہ ہوتا دیکھ کر بے ہوش ہو گئے. فلما افاقا، پھر جب افاقہ ہوا، صحیح ہو گئے، ٹھیک ہو گئے، ہوش آ گیا، قال سبحانك تبت اليك، پاک ہے تو، تیری طرف توبہ کرتا ہوں، وانا اول المؤمنین، اور میں سب سے پہلا ایمان لانے والا ہوں. کس بات پر؟ کہ اس دنیا میں تجھے کوئی دیکھ نہیں سکتا. ایمان تو پہلے بھی لائے ہوئے تھے، سارے نبی تھے. یہاں موسیٰ کا مومن ہونا کس بات کا ہے؟ کہ میں اس بات پر ایمان لے آیا کہ آپ کو کوئی دیکھ نہیں سکے گا. ان باتوں کو اگر جمع کر کے اس پہ چھوٹی سی بات کر لے کہ کیا اللہ تعالیٰ کو کوئی دیکھ سکتا ہے؟ نہیں دیکھ سکتا. حضرت عائشہ رضی اللہ عنہا نے فرمایا کہ جس نے یہ کہا کہ محمد صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کو دیکھا ہے تو اس نے جھوٹ باندھا. خواب میں اللہ تعالیٰ نے اپنی زیارت نبی صلی اللہ علیہ وسلم کو کروائی، لیکن معراج کے موقع پہ نبی صلی اللہ علیہ وسلم کو نہیں دکھایا. لیکن اس کے برعکس جب جنت میں لوگ جائیں گے تو وہاں اللہ کو دیکھیں گے. فرق کیا ہوگا؟ کہ وہاں اللہ تعالیٰ آنکھوں میں ایک ایسی طاقت پیدا کر دیں گے کہ وہ اللہ کے نور کو دیکھ سکے، ریفریکٹ کر سکے. جیسے آپ دیکھیے عام آنکھوں سے آپ سورج کو نہیں دیکھتے، پھر آپ سن گلاسز لگا لیتے ہیں تو دیکھ سکتے ہیں نا. اسی طرح اللہ تعالیٰ جیسے چاہے، جس طرح چاہے، وہ جنت میں لوگوں کو دکھائے گا. اس لیے خام خواہ کی زبردستی کی ایسی باتیں کرنا اور لمبے لمبے قصے کہانیاں پیش کرنی یہ درست نہیں ہے. اور یہاں یہ جو لفظ ہے نا قال لن ترانی، ہرگز نہیں، نیور یو ول سی می، اسی پہ علامہ اقبال کا وہ بڑا خوبصورت شعر ہے کہ صدائے لن ترانی سن کے چپ ہوں میں. یعنی خلاصہ کیا ہے کہ اے اللہ، آپ نے موسیٰ کو کہہ دیا تھا کہ لن ترانی، تو مجھے نہیں دیکھ سکتا، اس صدا کو سن کر میں چپ ہوں. یعنی میرے دل میں اب خواہش تو بہت ہے کہ میں بھی آپ کو دیکھوں، لیکن جرت نہیں پاتا کہ جب آپ نے موسیٰ کو اپنا اپنی دکھایا تو مجھے کیسے دکھائیں گے. فرقت کا مارا ہوا ہوں، آپ سے جدائی محسوس کرتا ہوں، آپ کو دیکھنا چاہتا ہوں، لیکن کہوں گا نہیں کہ مجھے دکھائیے، کیونکہ آپ نے نبیوں کو جب نہیں اپنا آپ دکھایا تو پھر میں بھی نہیں دیکھ سکتا. ہم اپنے آپ کو پوچھیں، دیکھ سکنا یا دیکھنا اور بات ہے، یہ بتائیں کہ خواہش کتنی ہے. کتنی دفعہ اپنے دل میں اس چیز کا غم محسوس کیا، طلب محسوس کی، خواہش محسوس کی کہ ہم اللہ کو دیکھیں. اور جس نے اللہ کو دیکھنا ہوتا ہے پھر وہ اپنے آپ کو اس قابل کرتا ہے کہ اس کو دیکھے، کل دکھا سکے. کس منہ سے رب کو دکھائیں گے اپنا آپ؟ کس چہرے کے ساتھ رب کا سامنا کریں گے؟ اللہ اکبر، یہاں لفظ تجلّا آیا ہے، تو تجلی کا عربی معنی ہوتا ہے ظاہر کرنا، منکشف کرنا، کسی چیز کو بلا واسطہ دیکھنے کے لیے بھی یہ لفظ آتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس آیت کی تلاوت فرما کر ہاتھ کی چھوٹی انگلی، یہ جو ہوتی ہے خنسر، اس کے سرے پر انگوٹھا رکھ کر فرمایا کہ اللہ جل جلالہ کے نور کا صرف اتنا سا حصہ ظاہر کیا گیا تھا جس سے پہاڑ کے ٹکڑے ٹکڑے ہو گئے. یعنی اتنا سا، سمجھیں کہ جیسے ایک پور ہوتی ہے نا، پورے نور میں سے ایک پور برابر بھی نور اللہ تعالیٰ نے کھولا تھا تو اس سے پہاڑ ریزہ ریزہ ہو گیا. تو سوچئے کہ اگر پوری ذات اللہ کے سامنے آ جائے تو کون ہے جو سجدوں سے بیکار بیٹھا رہے. کتنے ہیں جو اللہ کی دعوت نہ مانے، اللہ کی کتاب کو نہ مانے، پھر دیکھیں مسجدیں کیسے بھرتی ہیں، پھر دیکھیں مدرسے کیسے آباد ہوتے ہیں. اصل بات یہ کہ اللہ تعالیٰ نے اپنا آپ چھپا کے ہمارا امتحان لیا ہے. آج وہ اپنی ذات کے ساتھ سامنے آ جائے گا تو کوئی بندہ اس کے اوپر اپنے آپ کو رکھ نہیں سکے گا جس کے اوپر موجود ہے. اب یہاں سے اللہ تعالیٰ کا کلام سنیے اور محسوس کریں کیا موسیٰ علیہ السلام کے دل کی کیفیت ہوگی جس وقت اللہ تعالیٰ نے ان سے یہ ساری باتیں کی ہوں گی. قالا، فرمایا، کس نے؟ اللہ نے. یا موسیٰ، اے موسیٰ، انی اصطفیتک، بے شک میں نے آپ کو چن لیا. سرفراز فرمایا، وہی لفظ فایا، صفیہ، اصطفا، چنا جانا. سورۃ آل عمران میں ہم چنے ہوئے لوگوں کی کہانی پڑھ چکے ہیں. میں نے آپ کو چن لیا، علی الناس، لوگوں پر، پوری دنیا پر چناؤ. موسیٰ علیہ السلام کا چناؤ پوری دنیا کے لوگوں پر یہاں ثابت ہو رہا ہے. اس سے پتہ چلتا ہے کہ صرف بنی اسرائیل ہی کے چنے ہوئے نہیں تھے بلکہ پوری دنیا کے لوگوں پر بھی یہ چنے گئے. اور موسیٰ علیہ السلام کا نام اولو العزم پیغمبروں میں سے آتا ہے. پانچ پیغمبر ہیں جن کو اللہ تعالیٰ کے نبی کی ایک حدیث کی روشنی میں اولو العزم پیغمبر کہا گیا، بڑے حوصلے والے، اور کیونکہ وہ ستائے بھی زیادہ جاتے تھے تو موسیٰ علیہ السلام انہی میں سے ایک تھے. وبی کلامی، اور اپنے کلام کے ساتھ اللہ نے موسیٰ کو چنا، اپنے پیغام کے لیے اور اپنے کلام کے ساتھ. کیا آج آپ کو بھی چنا ہے اللہ تعالیٰ نے ان دو چیزوں کے لیے؟ بالکل چنا ہے. امت مسلمہ کو اللہ تعالیٰ نے یہ دونوں اعزاز دیے ہوئے ہیں. امت مسلمہ دنیا میں رسالت کے منصب پہ تو فائز نہیں ہے، لیکن رسالت ہی کے مشن کی کنٹینویشن ہے امت وسط کے طور پہ. اور اللہ کا کلام قرآن مجید کی صورت میں ہمارے سامنے ہے. بل ہوا کلام اللہ. اپنے آپ کو چٹکی کاٹ کے اس بات کا احساس دلائیں کہ وہ بات جو اللہ تعالیٰ نے طور پہ بلا کے موسیٰ علیہ السلام کو بتائی، آپ کو یہاں اس وقت اس شہر کی اس گلی اس کلاس روم میں یہ بات سنوا رہا ہے. کہ اس وقت آپ کو نہیں محسوس ہوتا کہ اللہ آپ سے کلام کر رہا ہے قرآن پڑھتے ہوئے؟ کہ آپ کو یہ کتاب کوئی خاموش کتاب لگتی ہے؟ کرو کیا، اللہ نے تو چن لیا. کتنوں میں اللہ نے آپ کو چنا؟ پورے شہر کے اپنے جاننے والوں ہی کو ذہن میں لے آئیں اور پھر اپنے آپ کو سامنے رکھ لیں، اور ہر جگہ جہاں قرآن پڑھا جا رہا ہے وہ سارے اپنے لیے یہ سوچ لیں. میں نہیں کہتی کہ آپ ہی چار سارے چنے میں، جہاں جہاں اس شہر میں قرآن پڑھا جا رہا ہے تفسیر سے سمجھ کے سنت کے مطابق وہ اپنے آپ کو سوچ لیں. پھر بھی کتنے ہیں وہ لوگ، اور فوجوں کی فوجیں باہر ہیں. کرنا کیا ہے؟ جن کو اللہ اس کلام کے لیے چن لے، جن کو اللہ اتنی نعمتیں دیں، پھر ان کے لیے تقاضے بھی اتنے بڑے ہیں. پھر شاکرین بن کے رہنا پڑتا ہے، پھر ذمہ داریاں ادا کرنی ہیں. اسی لیے فرمایا فخص ما آتیتک، بس لے لیجئے جو میں آپ کو دوں. ان کو تو تورات مل رہی تھی، ہمیں احکامات قرآن مل رہے ہیں، پکڑو ان احکامات کو. وکم من الشاکرین، اور شکر والوں میں سے ہو جائیں. ڈھیلا ڈھیلا مت پکڑو اس کتاب کو، ایسے نہ پکڑو جیسے بریڈ کا ایک سلائس ٹوسٹر میں سے نکال کے دو ناخنوں کے ساتھ پکڑتے ہو. اس کتاب کو گرپ کے ساتھ پکڑو، ہر حال میں پکڑو، ہر حالات میں پکڑو، مشکلات میں پکڑو، صحت میں پکڑو، بیماری میں پکڑو. جو جتنے مضبوط پکڑے گا اس کتاب کو اتنا محفوظ ہوگا. ایک چھوٹی سی مثال آپ کے ساتھ شیئر کروں گی کہ جب لوگ پہاڑ پہ جاتے ہیں تو عموماً سانس پھولنے لگتا ہے نا، کیونکہ آکسیجن کی کمی ہو جاتی ہے. اسی طرح دین کی بلندیوں کی طرف جانے والے کا بھی سانس اکھڑتا ہے. آگے آئے گی ایک آیت، اس میں بھی ہم دیکھیں گے اس کو انشاءاللہ تعالی. سینہ گھٹنے لگتا ہے جب تو. اب جو بندہ دین کے مقام پہ بلندیوں پہ جاتا ہے ऑक्सीजन कम होती है ना, तो ऐसे वक्त में कुरान ऑक्सीजन का काम देता है। इसके अहकामात आपको तसल्लियाँ देंगे, इसकी आयतें आपके दुखों को सुख में बदलेंगी, आपकी खुशियों में आपको बिशारतें देंगी, और ये किताब फिर इस तरीके से इंसान को ज़िंदा रखती है कि वाकई फिर ऐसे लगता है कि इंसान अपने आप को एक नया इंसान महसूस करता है। ऑक्सीजन इंसान की जान है, ये कुरान हमारे ईमान की तरोताजगी के लिए। इसको कभी लें कभी छोड़ दें, कभी लें कभी छोड़ दें, तो उस पेशेंट की तरह जिसको ऑक्सीजन मास्क लगाओ, आप बताइए कि वो थोड़ी देर भी मास्क अपना उतारेगा तो क्या होगा? मर जाएगा, फेंट हो जाएगा, रंग पीला हो जाएगा। इसलिए जिस दिन क्लास नहीं ले सकते ना, अपने आप को फेंट महसूस किया करें, अपनी ऑक्सीजन के मास्क को उतरा हुआ महसूस किया करें। मेहमान आए मेहमान बने, सॉरी ऑक्सीजन नहीं उतर सकती मेरी। आज से कोडवर्ड रख लें अपनी इस क्लास का, ऑक्सीजन मास्क, घर वालों के साथ भी और अपने साथ भी। पहले अपने साथ रखे, घर वाले कुछ नहीं कहते हमें, मुझे यकीन है, इल्ला माशाल्लाह चंद मौके होंगे जिस वक्त वो हमें कुछ कहें। इस किताब के पढ़ने पढ़ाने के दौरान एक्स्ट्रा रूटीन वर्क आएंगे, एक्स्ट्राऑर्डिनरी हालात आएंगे। जिसने इस मास्क को हर हाल में बांधे रखा, इंशाल्लाह ना सांस फूलेगा ना बीमारी होगी। जिस दिन ज्यादा सिक फील करें, वक्त से पहले आके बैठ जाए कि मैं डॉक्टर की दुकान पे बाहर वक्त से पहले आ गई हूँ ताकि मेरी बारी जल्दी आ जाए। पूरे यकीन और शऊर से कहूँगी आपको कि आप वहाँ पीछे लेट भी जाएंगे ना, सुनते रहेंगे, आपकी तबीयत ठीक होगी। मेरे लिए ये जो टेबलों के नीचे जगह है, इसको आप बीमारों के लिए करते हैं। सच्ची बात है, मैंने देखा कल एक बच्ची इधर बैठी हुई थी, बड़ी अच्छी बैठी हुई थी, तो मुझे ख्याल आया कि हम इधर एक छोटा सा पर्दा लगा दे। आई एम नॉट जोकिंग, आपको पता है कि उसके पीछे हीट भी है, ये एक बहुत अच्छा छोटा सा वार्ड बन सकता है, हीटिंग भी इधर है। आप, आई एम सीरियस, आप यहाँ एक छोटा सा गद्दा और एक कुशन डाल दें और बस पीछे से घुस जाए, इधर इसके कर्टन डाल दें ताकि आप लोग ना देखें, लेकिन नीयत करें कि छुट्टी नहीं करनी। ये उनके लिए जो बीमारियों में भी आएंगे, बगैर बताए इधर आके बैठ जाए, यकीन करें। अगर ये फेल हो गया तो वो भी तीन टेबल हैं बड़े, उनके नीचे भी बैठेंगे इंशाल्लाह ताला। हाँ, कोशिश करें, मैंने नहीं छोड़ना। देखिए वो कोई जीना है जो जीना है, छोड़ छोड़ के जीना, फराइज पे नहीं अजीमत के रास्ते पे जीना है। कभी 33% पे कनात मत करें, कर रहे हैं कोर्स, हो रहा है कोर्स, पढ़ रहे हैं, कर रहे हैं याद, नहीं 100% नमाज वाली बात लें, किसी हाल में माफ नहीं, खड़े नहीं तो बैठे, बैठे नहीं तो लेटे, इशारों से पढ़ लो। जिसको ये चाहिए वो तो आएगा, उसको तो फिर अल्लाह ताला चुनेगा। वकुम मिनश शाकिरीन, फिर हक अदा होगा, फिर पता चलेगा कि कोई बंदा अल्लाह के वादों का मुस्तहिक कैसा होता है। और आगे ऐसे ही वादों की सच्चाई का यकीन दिलाया जा रहा है। वकतबना लहू फिल अलवाह, और हमने लिख दी मूसा के लिए तख्तियों में। यहाँ आप ज़रा इमेजिन करें कि तौरात नाजिल हो रही है, कुरान के नज़ूल की बात तो हमने कई जगह पढ़ी, सीरत में भी सुनते हैं, यहाँ तौरात के नज़ूल की बात है। वकतबना लहू फिल अलवाह मिन कुल्ली शैइन, और हमने लिख दी मूसा के लिए तख्तियों में हर नसीहत की बात। मौइज़तन व तफसील लिकुल्ली शैइन, हर तफसील इसमें लिख दी। तौरात एक वो किताब थी जिसमें अहकामात बहुत सारे थे, कानूनी किताब थी, तख्तियों की सूरत में आई। अलवाह लौहन की जमा, कहते हैं जमुर्द के पत्थर थे, जो आपके सोने के सटों में लगता है ना ग्रीन कलर का पत्थर, जमुर्द और एपिक, पता नहीं उसको इंग्लिश में क्या कहते हैं, उस तख्तियों पे लिखी हुई थी, कितनी खूबसूरत होगी। और तौरात के बारे में रिवायात में आता है कि ये उन चंद चीज़ों में से है जिनको अल्लाह ताला ने अपने हाथ से बनाया, तौरात अल्लाह ने खुद लिखी, जैसे कुरान बोल के दिया तो तौरात लिख कर दी थी। लेकिन वो कौम कितनी बदबख्त थी, मैं सोचती हूँ कभी बनी इसराइल का हाल, कि जिस कौम की किताब पहले ही दिन टूट गई, पीछे पढ़ चुके ना वाक्या, तौरात लेकर आए तख्तियों पे, जब देखा कौम बछड़े की पूजा कर रही, मूसा ने गुस्से से मारी, आगे आ रही आते वसकत मूसा, यानी जिस कौम का दीन पहले ही दिन टुकड़े टुकड़े हो गया, आज देखिए धज्जियां उड़ी हुई हैं। और अल्लाह के नबी पे जो दीन नाजिल हुआ उसको आज भी आप देख लें तो उसी तरह पूरा है, उसी तरह खूबसूरत है जैसे कि नाजिल होने वाले दिन था। قابل لے لو اس کو، موعظہ بھی ہے، نصیحت بھی ہے، اس میں ہدایت ہے، اس میں رحمت ہے، اس میں شریعت کی باتیں ہیں، جو چیز تمہیں چاہیے وہ لے لو۔ فخذها بقوت، دوسری بار آ گیا، کتابوں کو مضبوطیوں سے پکڑو، یہ نہیں کہ گر جائے تو اس کے وزن کا آٹا دے دو۔ فخذها بقوة، ہر طرح کے حالات میں، وقت بدل جائے اس کے احکامات نرم نہیں ہوں گے، یہ نہیں کہہ سکتے کہ آج کے دور میں اس پہ عمل نہیں ہو سکتا اور کل ہوگا اور وہ نہیں ہوگا۔ فخذها بقوة، مضبوطی سے پکڑو، چستی سے پکڑو۔ نیند کیوں آتی ہے؟ ہوش کرو، سیدھے بیٹھو، شوق لو۔ وَأْمُرْ قَوْمَكَ يَأْخُذُوا بِأَحْسَنِهَا، اور اپنی قوم کو حکم دو کہ وہ بھی اس کی اچھی باتوں کو پکڑ لے۔ اچھی باتیں تو ساری ہوتی ہیں کتابوں کی، یہاں آسانی سے مراد یہ کہ وہ حصے زیادہ غور سے سنیں اور پڑھیں، پڑھائیں جس پہ عمل کی بات ہے۔ صرف فضائل والی باتیں نہ پڑھتے رہیں، عمل کی باتیں لیں۔ لوگ کتابوں میں سے خوشخبریوں والی آیتیں بہت پڑھنا چاہتے ہیں، مشتبہات جو ہیں ان کو دیکھنا چاہتے ہیں۔ اصل حکم کیا کہ بی احسنیہا، اور احسن کون سا ہے؟ جس پہ عمل حسن ہو سکے، عمل صالحات کی بنیاد ہو۔ پتہ کیا چلا؟ کہ کتابوں میں سے وہ چیزیں جن سے عمل ہے ان کو زیادہ اچھی طرح لے، اور باقی چیزیں بس ایمان کی حد تک بھی لے لیں تو بہت ہے۔ سَأُرِيكُمْ دَارَ الْفَاسِقِينَ، ان قریب میں دکھاؤں گا تمہیں نافرمانوں کے گھر۔ کون سے گھر؟ برباد شدہ گھر۔ اس ایک آیت کے کئی مختلف ترجمے کیے گئے کہ یہ کن کی بات ہے، کن کے گھر کی بات ہے۔ تو اس میں ایک بات تو یہ آتی ہے کہ اللہ تعالیٰ نے یہاں خوشخبری دی ان کو کہ جس ملک شام سے تم دور کیے گئے ہو، وہاں فاسق آ چکے ہیں، قوم مالقہ، تو ان قریب تم اس ملک کو فتح کر کے ان کے گھر دیکھو گے۔ یعنی فتح کی خوشخبری ہے، پیچھے بات ہوئی نا اورثنا القوم الذین، ٹھیک ہے، تو وہی بات ادھر آ گئی کہ ہم آپ کو دیں گے۔ دوسری اس کی تفسیر کی جاتی ہے فاسقوں کے گھر کے ساتھ کہ اس کتاب کو مضبوط ہاتھوں سے پکڑنا اس لیے بھی ہے کہ قریب کے دور میں غیر مسلموں سے انٹریکشن ہونے والا تھا، اب یہ ایک ایسے ملک میں داخل ہونے والے تھے جہاں غیر مسلموں نے قبضہ کر لیا۔ تو اللہ تعالیٰ موسیٰ علیہ السلام کے ذریعے بنی اسرائیل کو بتا رہے تھے کہ اپنی کتاب کا رنگ اپنے اوپر اتنا مضبوط کر لو کہ ان کے کلچر سے امپریس نہ ہونا۔ بات واضح، مسلمان جانے والے تھے ملک شام میں، ملک شام میں نان مسلم ڈومیننٹ تھے۔ کہا اس کتاب کو خوب اچھی طرح پڑھ پڑھا کے سمجھ بوجھ کے جاؤ تاکہ ان کے رنگ میں نہ رنگے جاؤ، اس لیے مضبوطی سے پکڑو۔ اسی طرح ایک اس کی تیسری تفسیر بھی آتی ہے کہ کافروں کے آخرت کے گھر تمہیں دکھاؤں گا، یعنی ان کے برے انجام کو تم دیکھو گے، پھر تمہاری آنکھیں ٹھنڈی ہوں گی کہ واقعی اللہ تعالیٰ نے تمہیں کتنا زیادہ بچا لیا ایسے لوگوں کے برے انجام کے اندر شامل ہونے سے۔ سَأَصْرِفُ عَنْ آيَاتِيَ الَّذِينَ يَتَكَبَّرُونَ فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ، پھر میں پھیر دوں گا اپنی نشانیوں سے ان لوگوں کی توجہ کو جو غرور کرتے پھرتے ہیں زمین میں ناحق۔ یہاں ایک قاعدہ بیان کیا گیا کہ تکبر کرنے والے، متکبروں کو، بڑائی کے گمنڈ میں مست رہنے والوں کو یہ کتاب سمجھ نہیں آتی، اچھی نہیں لگتی، وہ زیادہ دن اس کے ساتھ چل نہیں سکتے۔ کوئی ایسی رکاوٹ آ جاتی ہے دماغ میں کہ جس کی وجہ سے قرآن کی تعلیم سے ہٹ جاتے ہیں۔ متکبر کو بات سمجھ نہیں آتی۔ شروع میں میں نے آپ کو ایک عربی کا محاورہ لکھایا تھا کہ میمانی لا یتعلمانی، دو میم ایسے ہیں جو علم نہیں سیکھ سکتے، اور اس میں ایک المستکبر، تکبر کرنے والا، اور دوسرا المستحی، حیا کرنے والا، جھجکنے والا، سمجھ نہ آئے پھر بھی نہ سمجھنے والا کہ کوئی بات نہیں، اب پوچھوں گا تو یہ ہوگا وہ ہوگا۔ تو تکبر کیا ہے؟ ایک اور بھی کہاوت مشہور ہے عربی کی کہ ات تکبر مال متکبرین تواد ان، تکبر جو ہے نا انسان کو اتنی خیر سے محروم کر دیتا ہے کہ جس کو ایک انسان خود بھی نہیں سمجھ سکتا۔ ہم اپنے تکبر کو چیک کریں، کوئی رول اور ریگولیشن فالو کرنا اگر مشکل لگتا ہے تو یہ تکبر کی علامت ہے۔ پابندیاں برداشت کرنی مشکل لگتی ہیں تو تکبر ہے۔ جو رولز سب کے لیے ہیں وہ میرے لیے نہیں ہونے چاہیے، اگر یہ سوچ ہے تو تکبر ہے۔ اس کا نتیجہ کیا؟ ساس صرفو، اللہ کچھ نہیں کرتا اور بس یہی کرتا ہے کہ ایسے لوگوں کو ہٹا دیتا ہے کہ جاؤ پھر وہاں رہو جہاں تم خود کے خدا بنے رہو اور اپنی مرضی کی جی سکو۔ बंदा बन के रहने की बजाय रब बनने वाले, रब की मानने की बजाय रब से मनवाने वाले किताब से महरूम हो जाते हैं। अल्लाह की रहमत है कि मुतकब्बिरीन को अपने दीन का इल्म नहीं देता, क्योंकि मुतकब्बिर जब इल्म हासिल कर लेंगे तो वो तो लोगों को फिर वैसा इल्म देंगे, तावीलात बहसें इस किस्म की बातें करेंगे कि जिससे दीन मशकूक होगा। ये भी वैसे एक अल्लाह की बड़ी खूबसूरत सी सुन्नत है कि जो लोग कुरान और सुन्नत से ज़रा कटे होते हैं ना, वो कुरान की तालीम ना देते हैं ना पसंद करते हैं देनी। ये रहमत है अल्लाह की, क्योंकि अगर वो देने लग जाएं तो वो क्या प्रमोट करेंगे, शिर्क और बिदत ही प्रमोट करेंगे ना। तो शुक्र करें कि वो लोगों को बस ऐसे ही टकोसलों में और खाने पीने और वजीफों और कुछ ख़त्म दरूद और ऐसी चीज़ों में उलझाए रखते हैं ताकि लोगों का जहन तो ना ख़राब हो। तो अल्लाह ताला कह रहे हैं सासरिफ़ुन आयाती अल्लज़ीना यतकब्बरून फ़िल अर्दि बिग़ैरिल हक, फिर तुम ऐसे लोगों को, हक किसी को नहीं है बड़ा बनने का, लेकिन जो बड़ा बनेगा उसको अल्लाह ताला अपनी रहमत से निकालेगा। क्या अलामत ऐसे लोगों की, अब सुन के तो खौफ आने लगता है कि अल्लाह की मैं ही तो ऐसे नहीं हूँ, क्योंकि मुझे पता भी ना हो और मैं मुतकब्बिरीन में शामिल हो गई हूँ। तो अब निशानी है, आप और मैं हम सब इस आयत को चेकलिस्ट बनाएंगे अपनी जिंदगी की। क्या है, वहीं यरौ कुल्ल आयतिन, अगर वो देख लें हर निशानी, बड़ी से बड़ी आयत, बड़ी से बड़ी निशानी अल्लाह की सच्चाई की, अल्लाह के दीन की, इस कुरान की, इस किताब की, अगर इनके सामने आ जाए इनका रवैया के ला यूमिनू बिहा, ईमान नहीं लाएंगे, मानेंगे नहीं। जब दिल की आंख बेनूर हो जाती है ना, तो हज़ार दलीलें सुनने के बावजूद, मौजज़ात देखने के बावजूद ईमान नहीं मिलता। फिर नेकी और हिदायत का रास्ता जो नूर की कंदीलों के साथ जगमगा रहा होता है, वो लोगों को नज़र नहीं आता। उस पर चलने के लिए कहा जाए तो दिल डूब डुबाने लगता है, दिल डूब जाता है। बड़ी सख्त चीज़ है, नहीं मान सकते इस किताब को। और इस तरह इंसान अंधेरों और तारीकियों से घिरी हुई जलालत की राह पर चलने के लिए बेताब होता है। कवई यरौ सबीला रुश्दी ला यत्तखिज़ूहु सबीला, और अगर वो देख भी लें रास्ता रुश्द का, हिदायत का, फिर भी नहीं उसको रास्ता पकड़ते। उनके दिल मान जाएं ये किताब सच है, ये दावत सच्ची है, ये सब ठीक है, फिर भी नहीं मानेंगे। हिदायत के रास्ते सच है, तारीफें करेंगे, मानेंगे, दिल मानेंगे, अकेले में बात करेंगे, बहुत अच्छा है आपका काम, बहुत अच्छा आपकी बात अच्छी, चुपके चुपके सुनेंगे, इधर उधर बैठेंगे, सामने नहीं आएंगे। क्यों के अना रास्ते में आ गई, तकब्बुर आ गया। और इसके बरक्स वहीं यरौ सबील अल-गई, और अगर वो देखें रास्ता गुमराही का तो क्या होगा, यत्तखिज़ूहु सबीला, उचक के पकड़ेंगे, लपट के जाएंगे, ऐसे लगेगा कि इसी की प्यास और इसी की भूख में थे। वजह क्या है, ज़ालिका भी अन्नहुम कज़्ज़बू भी आयातिना, ये इस वजह से कि इन लोगों ने आयतों को छुटलाया, वकानू अन्हा गाफिलीन, और ये गफलत बरतने वाले थे। दो जुर्म है इनके, आयतों की तकजीब, तकजीब कौन है कि जिसके पास पैगाम पहुँच गया फिर भी ना माने, छुटला दे, नहीं मुझे नहीं चाहिए ये चीज़। और गाफिल कौन है, बेचारे इग्नोरेंट, जिन तक पैगाम ही नहीं पहुंचा। और वल्लज़ीन कज़्ज़बू भी आयातिना, जिन्होंने हमारी आयतों को डिनाई किया, छुटलाया, वलिकाल इल आखिरती, और आखिरत की मुलाकात को, हबितत आमालुहुम, इनके आमाल ज़ाया हो गए, हबते आमाल का शिकार हो गए ये लोग, हल युजज़ौना इल्ला मा कानू यअमलून, नहीं वो बदला दिए जाएंगे सिवाय उसके जो वो किया करते थे। यानी क्या इनका इससे अलावा भी कोई और बदला होना चाहिए जो इन्होंने किया। बहुत दिल को हिला देने वाली आयतें हैं, अगर एक इंसान दिल की तख्तियों पर इन आयात को लिख ले तो बात समझ आएगी। यहाँ सबीलुर रुश्द और सबीलुल गई की बात है। कितने लोगों ने इस आयत को पढ़ते ही समझ लिया कि सबीलुर रुश्द और गई का जो तकाबुल दौरे कुरान में किया था ये वही आयत आई है। आपको पता चला सिर्फ, और किसी को नहीं पता चला। देखिए आप सबीलुल जन्ना कोर्स कर रहे हैं, और अगर आपको सबीलुल गई और सबीलुल रुश्द का रब्त नहीं पता तो फिर बहुत मुश्किल होगी। यहाँ पे आगे रुकेंगे, हम तिलावत सुनेंगे।
قالوا يا موسى اجعل لنا إلها كما لهم آلهة قال إنكم قوم تجهلون وهو فضلكم على العالمين وإذ أنجيناكم من آل فرعون يسومونكم سوء العذاب يقتلون أبناءكم ويستحيون نساءكم وفي ذلكم بلاء عظيم. وواعدنا موسى 30 ليلة وأتممناها بعشر فتم ميقات ربه 40 ليلة وقال موسى لأخيه هارون اخلفني في قومي وأصلح ولا تتبع سبيل المفسدين ولما جاء موسى لميقاتنا وكلمه ربه قال رب أرني أنظر إليك قال لن تراني ولكن انظر إلى الجبل فإن استقر ومكانه فسوف تراني فلما تجلى ربه للجبل جعله دكا وخر موسى صعقا فلما أفاق قال سبحانك تبت إليك وأنا أول المؤمنين قال يا موسى إني اصطفيتك على الناس برسالاتي وبكلامي فخذ ما آتيتك وكن من الشاكرين وكتبنا له في الألواح من كل شيء موعظة وتفصيلا لكل شيء فخذها بقوة وأمر قومك يأخذوا بأحسنها سأريكم دار الفاسقين سأصرف عن آياتي الذين يتكبرون في الأرض بغير الحق وإن يروا كل آية لا يؤمنوا بها وإن يروا سبيل الرشد لا يتخذوه سبيلا وإن يروا سبيل الغي يتخذوه سبيلا ذلك بأن إنهم كذبوا بآياتنا وكانوا عنها غافلين